گزارے کیسے زندگی. آؤ علماء سے پوچھ لے, آئے جو مشکل پیش کوئی. آؤ علماء سے پوچھ لے.
الحمد للہ رب العالمین والصلاة والسلام على سید المرسلین, اما بعد فاعوذ باللہ من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم. الصلاة والسلام علیک یا رسول اللہ, الصلاة والسلام علیک یا حبیب اللہ, الصلاة والسلام علیک یا نبی اللہ, وعلى آلک واصحابک یا نور اللہ. پیارے اور محترم اسلامی بھائیوں, دار الافتاء اہل سنت سلسلے میں مرحبا کہتے ہیں, درود پاک کی فضیلت سنتے ہیں. نبی کریم علیہ الصلوۃ والسلام نے ارشاد فرمایا, جس نے کتاب میں مجھ پر درود پاک لکھا تو جب تک میرا نام اس میں رہے گا فرشتے اس کے لیے استغفار یعنی بخشش کی دعا کرتے رہیں گے. صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ تعالی علیہ وآلہ وسلم. یہ ایک کال چلائے گا.
ہمارا بھی کاروبار ہے, ہمارے میں جو پیمنٹ آتی ہے نا, کیش جو آتا ہے, اس کیش میں ہوتے ہیں 10-20 روپے والے نوٹ. اچھا, وہ 10-20 روپے والے نوٹ جو ہوتے ہیں وہ جیسے ہمارے پاس آتے ہیں ویسے ہی ہم جو ہے نا پارٹی جن سے مال خریدا ہوتا ہے ان کو واپسی دے دیتے ہیں. بعض ٹائم ایسا ہوتا ہے کہ اب میں لیبر کو یا کسی پرچون میں کھولنے پڑتے ہیں تو وہ کھولتے ہیں تو اس میں پھٹے ہوئے خراب نوٹ مل جاتے ہیں, وہ ہم کٹھی کر لیتے ہیں. پھر جب نیکسٹ پیمنٹ آتی ہے تو اس میں شامل کر کے ہم پھر واپسی لوگوں کو دے دیتے ہیں. آیا کہ یہ کرنا
جی حضور, یہ پرچون والوں کے لیے, پیٹرول پمپ والوں کے لیے بہت زیادہ معاملہ ہے.
کس طرح جو نوٹ آ جاتے ہیں, پھٹے ہوئے نوٹ ہوتے ہیں, خراب نوٹ ہوتے ہیں, بعض اوقات ایسے نوٹ ہوتے ہیں جو چلتے نہیں ہیں,
ٹھیک ہے,
کوئی دکان والا اس کو لیتا نہیں ہے, کیونکہ جب ان کے پاس بھی اگر یہ نوٹ آئیں اور ان کو پہلے سے پتا چل جائے تو یہ بھی نہیں لیں گے.
جی جی,
تو لہٰذا جب ایسے نوٹ ہوں جو خود نہیں لے سکتے, پتا ہے کہ یہ نوٹ چلتے نہیں ہیں, پریشان ہوتے ہیں لوگ, بینک کے علاوہ اور کوئی شخص لینے کو تیار نہیں ہوتا, تو ایسے نوٹ کسی کو دھوکے کے ساتھ دے دینا یہ جائز نہیں ہے.
ٹھیک ہے,
اگر ان کے ساتھ بھی اس طرح دھوکا ہوا ہے تو جس سے لیا ہے اسی کو واپسی کر دیں, لیکن ایسا نہیں کہ ان کے ساتھ اگر دھوکا ہوا ہے تو یہ لوگوں کو دھوکا دیں.
صحیح,
بعض اوقات ایسے نوٹ جو ہوتے ہیں وہ بیچ میں رکھے جاتے ہیں,
ٹھیک ہے,
اوپر ظاہر نہیں کرتے کہ لوگوں کو پتا چلے گا تو وہ نکال بولے بھائی یہ واپسی کریں. تو اگر دینے تو ان کو سامنے دیے جائیں,
ٹھیک ہے,
اور پھٹا ہوا نوٹ دیکھ کر بھی وہ وصول کر لیتا تو ٹھیک ہے, لیکن اس طرح دھوکے میں رکھ کر دینا جو ہے وہ جائز نہیں ہے.
اچھا حضور, بعض دفعہ نوٹ پھٹے ہوئے نہیں ہوتے, کچھ پرانے ہوتے ہیں, ہلکا پھلکا کوئی کٹ لگا بھی ہو یا کوئی پینسل کا نشان ہے تو دکاندار واپس کر رہا ہوتا ہے یہ نوٹ ذرا یوں کر کے, حالانکہ وہ چل سکتا ہے, تو کیا ایسی صورت میں کہ جو نوٹ چل سکتے ہیں کیا گاہک کو مجبور کیا جا سکتا ہے کہ دوسرا نوٹ
دیکھیں؟ اس کو یہ حق حاصل ہے.
اچھا,
جو اپنی وہ چیز بیچ رہا ہے حق حاصل ہے, جس طرح وہ جو چیز بیچ رہا ہے اس میں کوئی عیب نہ ہو,
ٹھیک ہے,
اس طرح گاہک جو ہے وہ کہتا ہے بھائی عیب سے پاک ہو, اس طرح وہ بھی کہہ سکتا ہے کہ بھائی جو آپ مجھے نوٹ دے رہے ہیں وہ صاف ستھرا ہو, اس میں کوئی اس طرح کا عیب نہ ہو.
ہو سکتا ہے بعد میں نہ چلے.
جی جی,
ٹھیک ہے,
بعض بہت ہی بوسیدہ ہوتے ہیں کہ کچھ عرصہ رہیں گے تو بالکل ہی ضائع ہو جائیں گے, ایسی صورت میں کہ انہیں بھی آگے جا کے پریشانی ہوتی ہے, کوئی گاہک ان سے لیتا نہیں ہے, اس لیے منع کرتے ہیں کہ یہ کل بعد میں کسی کو دیں گے تو وہی منع کر دے گا,
ٹھیک ہے,
ان کے لیے پریشانی ہوگی, تو ان کو یہ حق حاصل ہے کہ ایسے نوٹ نہ لیں.
ٹھیک ہے,
لیکن بتا کر سارے معاملات ہوں, بغیر بتائے دھوکے میں رکھ کر اس طرح لین دین کرنے کی اجازت نہیں.
ٹھیک ہے جی, ایک اور کال چلائیے.
بیرسٹر سید عامر معین کاظمی بات کر رہا ہوں. مجھے معلومات حاصل کرنی تھی کہ اگر کسی کے پلاٹ پہ قبضہ کر کے مسجد بنائی جائے تو اس پہ نماز جائز ہے یا نہیں؟
دیکھیں, اس طرح کسی کی زمین پر ناجائز قبضہ کر کے مسجد بنا دینا ناجائز و حرام ہے, اور وہ مسجد بھی نہیں ہوگی.
ٹھیک ہے, بھلے کتنی بڑی تعمیر ہو جائے
وہ مسجد نہیں ہوگی.
ٹھیک ہے,
اور جان بوجھ کر پتا ہے کہ اسی جگہ پہ قبضہ کیا گیا ہے اس پہ نماز پڑھنا بھی مکروہ تحریمی ہے یعنی گناہ ہے, اور جو نماز پڑھی ہے اس نماز کا لوٹانا بھی واجب ہوگا.
ٹھیک ہے,
تو جب تک وہ اجازت نہ دے, بعض اوقات ایسا ہوتا ہے کہ جگہ ایسی ہوتی ہیں جو تمام ورثہ کی ہوتی ہیں, کوئی ایک وارث جو ہے وہ جگہ جو ہے مسجد کو دے رہا ہوتا ہے, جب تک تمام کے تمام ورثہ جو عاقل والغ ہیں جبکہ سب کے سب اگر اجازت نہ دیں اس وقت تک وہ جگہ مسجد نہیں ہو سکتی.
ٹھیک ہے.
اس کی اپنے حصے کی بھی جگہ مسجد نہیں ہوگی کیونکہ وہ غیر منقسم ہے, تقسیم تو نہیں کی گئی. ہاں باقاعدہ اگر شرعی تقسیم ہو چکی ہے تمام و رسا کے درمیان اور اس کے حصے میں جو زمین آئی ہے اس حصے کو اگر مسجد بنا رہا ہے تو پھر تو کوئی حرج نہیں.
ٹھیک ہے.
لیکن اگر ایسا نہیں ہوا اور وہ جو ہے وہ رسا کی اجازت کے بغیر مشترکہ جگہ کو جو ہے وہ مسجد میں دیتا ہے تو یہ جائز نہیں, اور مسجد بالاجماع مشاع نہیں ہو سکتی, یعنی اس جگہ کو مسجد نہیں کہا جا سکتا جب تک کہ تمام کے تمام وہ رسا
راضی
نہ. عمومی طور پہ ایسا ہوتا ہے کہ بیوہ ہوتی ہیں ان کی اولاد نہیں ہوتی تو وہ یعنی شوہر کی جگہ ہوتی ہے اور ان کی ایک ہی بیوہ ہے اولاد کوئی نہیں
ہے
وہ مسجد کے حوالے کر دیتی ہیں. تو دیکھیں بیوہ ہے تو اب شوہر کا انتقال ہو گیا اولاد نہیں ہے تو بیوہ کل مال کی وارث نہیں ہوتی. اولاد نہ ہونے کی موجودگی میں بیوہ کو چوتھائی حصہ ملتا ہے, باقی جو تین حصے ہوں گے وہ مرحوم کے بھائی بہنوں کو ملیں گے. اگر والد زندہ ہے والدین زندہ ہے تو انہیں ملیں گے. تو اس طرح اچھی طرح تحقیق کر لینی چاہیے مسجد بنانے سے پہلے. تو اس طرح کے جو ادارے ہیں جو مسجد تعمیر کرتے ہیں, اب دیکھیں جیسا کہ دعوت اسلامی میں یہ اس کا تو بہت لحاظ رکھا جاتا ہے اور شرعی باقاعدہ تفتیش کی جاتی ہے. اگر ورثہ کا مسئلہ ہوتا ہے کوئی وارث کی اجازت نہیں ہوتی, وہ چاہے کتنی اچھی جگہ پر مسجد ہو مہنگی اور وہاں مسجد تعمیر کرنے میں زیادہ فوائد ہوتے ہیں بعض اوقات, لیکن جب تک شرعی طور پہ تمام ورثہ کی طرف سے اجازت نہیں ہوتی تو دعوت اسلامی ایسی جگہ پہ ہرگز ہرگز مسجد نہیں بناتی, بلکہ یہی کہتی ہے کہ ورثہ کے حوالے کریں. اور ورثہ اگر تمام کی طرف تمام جو عاقل بالغ ہیں وہ اجازت دیتے ہیں تو ہم مسجد لیں گے ورنہ نہیں. تو اسی طرح دیگر لوگوں کو بھی چاہیے. عام مساجد کے جو منتظمین ہوتے ہیں ان کے بعد آئے دن یہ آتے ہیں کہ کوئی لوگ اپنی جگہ دے رہے ہوتے ہیں, کچھ کیا کر رہے ہوتے ہیں مسجد کو. بڑی دفعہ یہ کیس دارالفتا میں آئے ہیں کہ بعد میں ورثہ بولتے ہیں بھائی ہماری تو اجازت نہیں تھی اور مسجد والے بھی واپسی دینے کو تیار نہیں ہوتے, سمجھتا تو مسجد کو دے دیا ہے اور یہ ہو گیا,
لوگ بھی آ گئے.
تو لہذا ان چیزوں کا لحاظ رکھنا ضروری ہے. خیر سائل نے جو سوال کیا تھا وہ یہ تھا کہ اگر کسی کے پلاٹ پر کسی کی زمین پر ناجائز قبضہ کر کے مسجد بنا دی جائے تو نماز کا کیا حکم ہے. تو وہاں مسجد بنانا ہی حرام ہے اور اس جگہ پہ نماز پڑھنا مکروہ تحریمی گناہ اور اس نماز کا لوٹانا واجب ہوگا.
اچھا ضرور یہ بتائیے کہ یہ جو ورثہ والی آپ نے صورت بیان کی اور کسی وارث سے نہیں پوچھا اور راضی بھی نہیں رہا تو اب ایک نے بنا دی تو یہ بھی قبضے والی الفاظ کہہ سکتے ہیں کہ اس نے قبضہ کر کے بنا دی اپنے حصے کے علاوہ؟
قبضہ وہ ہے کہ جان بوجھ کر. اب مثال کے طور پہ کسی کو پتا ہی نہیں, انہوں کو چاہیے تھا تفتیش کرتے.
ٹھیک ہے.
یا اس نے غلط بیانی کی بھائی اور کوئی وارث نہیں ہے میں ہی وارث ہوں میری طرف سے اجازت ہے حالانکہ اس کے اور بھی وارث تھے. تو اس طرح یہ دینے والا گناہگار ہوگا.
ٹھیک ہے.
مسجد پھر بھی وہ شرعی طور پہ مسجد نہیں کہلائے گی جب تک کہ تمام کے تمام ورثا عاقل بالغ اس پر راضی نہ ہو جائیں.
ٹھیک ہے. اور دعوت اسلامی کی الحمدللہ ایک مجلس ہے, مفتی صاحب نے اس کی طرف اشارہ کیا, مجلس خدام المساجد. الحمدللہ اس مجلس کی بہت ہی خوب کارکردگی ہے. جو میری آخری معلومات میری ہیں اس کے مطابق اوسطاً روزانہ ڈیڑھ مسجد یا یوں کہہ لیجئے کہ ڈیڑھ سے دو مسجد, یعنی یوں کہہ لیجئے سال کے اندر جو مسجدوں کی تعداد ان کی ہے جو بنائی ہے انہوں نے گزشتہ سال, اس کو اگر تقسیم کیا جائے ایک دن پر تو روزانہ کی ڈیڑھ یا اس سے زائد مسجد کی ان کی اوسط ہے, ان کی جو فیگر ہے الحمدللہ, اور یہ بڑھتی ہی جا رہی ہے. اور باب المدینہ کراچی کے اندر, اس کے مضافات میں, دیگر صوبوں کے اندر, بلوچستان کے اندر, کے پی کے اندر, جہاں جہاں الحمدللہ مساجد کی ضرورت ہوتی ہے تو اس مجلس کے جو ذمہ داران ہیں اسلامی بھائی ہیں کوششیں کرتے ہیں, پلاٹ خریدتے ہیں, تعمیرات کے لیے چندہ جمع کرتے ہیں, لوگوں کو اس کا ذہن دیتے ہیں اور الحمدللہ ایک بالکل سینٹرلائز طریقے کے مطابق مساجد کی تعمیرات کرتے ہیں. اگر آپ اس حوالے سے دلچسپی رکھتے ہیں, پوری مسجد بنانا چاہتے ہیں, مسجد کے لیے زمین دینا چاہتے ہیں, مسجد کی تعمیرات میں حصہ لینا چاہتے ہیں, تو خدام المساجد دعوت اسلامی کی مجلس ہے, آپ اس سے رابطہ کیجئے. دعوت اسلامی کے جو ذمہ داران ہیں آپ ان سے ملیں گے انشاءاللہ, وہ آپ کو اس مجلس کے اسلامی بھائیوں سے پاکستان میں بیرون ملک کہیں بھی ہیں انشاءاللہ آپ کا رابطہ کروا دیں گے. آپ ان سے ملیے اور आपका मिसाल के तौर पर अगर आप किसी मस्जिद में पानी का इंतजाम करना चाहते हैं, बोरिंग करवाना चाहते हैं, इसाले सवाब के लिए कि मेरे वालिद साहब का इंतकाल हो गया, उनके इसाले सवाब के लिए बोरिंग करवाना चाहता हूँ, नल लगवाना चाहता हूँ, दरिया देना चाहता हूँ, कुछ भी आप मस्जिद के हवाले से करना चाहें तो इंशाल्लाह इस मजलिस के इस्लामी भाई आपको फैसिलिटेट करेंगे और आपको इंशाल्लाह मशवरा देंगे कि आप कहाँ पर अपनी रकम को खर्च कर सकते हैं। khuddamulmasajid@dawatislami.net ये इनका मेल आईडी भी है, आप इसके ऊपर भी राबता करके अपने हवाले से मालूमात फराहम करके आप इनसे दीगर मालूमात ले सकते हैं। कुछ मैसेजेस भी हमारे पास मौजूद हैं, सिलसिले में शामिल करते हैं। सवाल यह है कि अगर किसी स्टूडेंट ने मजमून लिखा हो सीरत मुस्तफ़ा के मौजू पर, या फिर इसी तरह मैं अपनी तरफ से एडिशन कर रहा हूँ कि इम्तिहानात दे रहा है या वैसे ही उसको लिखना पड़ रहा है, इस्लामियात का पेपर है, तो क्या हर बार नबी करीम अलैहिस्सलाम के इसमें गिरामी के साथ दुरूद पाक लिखना होगा?
देखिए बेहतर तो यही है, मुस्तहब यही है कि हर दफा लिखा जाए, लेकिन अगर वो एक दफा ही मुकम्मल दुरूद पाक लिख लेता है तो फिर हर दफा लिखने की जरूरत नहीं होगी।
ठीक है। अच्छा, सवाल ये पूछा जा रहा है कि जो बच्चे या बड़े लूडो खेलते हैं तो क्या लूडो खेलना जायज है या नहीं, या फिर लूडो खेलने से रिस्क में तंगी होती है?
लूडो गेम है, खेलना जायज नहीं है।
अच्छा, ये गेम नहीं खेल सकते? ठीक है जी। क्या आंखें बंद करके नमाज पढ़ सकते हैं?
आंखें बंद करके नमाज उस सूरत में पढ़ सकते हैं कि जब आंखें बंद करने में नमाज में तवज्जो पड़ती है, खुशू खुजू हासिल होता है, वरना आंखें बंद करके नमाज पढ़ना फुकहा ने इसको मकरूह कहा है।
ठीक है,
कि आंखें बंद ना की जाएं, लेकिन अगर किसी को आंखें बंद करने में खुशू खुजू ज्यादा हासिल हो रहा है,
खुशू यानी
नमाज में दिल उसका लगता है, जो है
तवज्जो
रहती है, ठीक है, तो उस सूरत में जो है वो आंखें बंद करके नमाज पढ़ सकता है।
ठीक है, ऐसी सूरत में पढ़ सकता है। अच्छा, पिछला जो सवाल था जिसके ज़िम्मन में खुद्दामुल मसाजिद की तरकीब दिलाई, इसी तरह दारुल इफ्ता अल सुन्ना जो आप सिलसिला देख रहे हैं, ये दावत इस्लामी का एक शोबा भी है, दावत इस्लामी के उलमा व मुफ्तियान इकराम पर मुश्तमिल है, इसकी भी एक शाख है या इसका एक शोबा कह लीजिए, इफ्ता मकतब, जो खास कर जो वक्फ के मसाइल हैं मसाजिद के, मदारिस के, चंदे के, इनके हल के लिए अल्हम्दुलिल्लाह ये काम है, कायम है। बाबुल मदीना कराची के अंदर भी है, सरदाराबाद फैसलाबाद का जो दारुल इफ्ता अहले सुन्नत है वहाँ भी इसका डेस्क मौजूद है, और मरकज़ुल औलिया लाहौर दाता दरबार का जो दारुल इफ्ता अहले सुन्नत है, मरकजी दारुल इफ्ता अहले सुन्नत, वहाँ भी इसका डेस्क मौजूद है। तो मसाजिद कमेटियों के जो जिम्मेदारान हैं, अगर अपनी मसाजिद के हवाले से, मदारिस के हवाले से, चंदे के हवाले से राबता करना चाहें, तो इन तीनों शाखों में या फिर भी दारुल इफ्ता अहले सुन्नत की कोई भी शाख आपके इलाके में, आपके शहर में मौजूद है तो वहाँ भी आप राबता कर सकते हैं। एक कॉल सिलसिले में शामिल करते हैं। जी
बात करें, सीधा जिला डेरा बुट्टी से बात कर रहा हूँ। एक दफा जो मुर्दे में दफनते हैं, बाद में उसको निकालने में शरी हुक्म क्या है?
देखें, जिसको एक दफा दफना दिया गया, अब बाद में बिला इजाजत शरी जो है उसको निकालने की इजाजत नहीं।
ठीक है।
हाँ, अगर इल्ला ये है कि किसी की जगह पर जो है उसकी इजाजत के बगैर जो है दफन कर दिया गया था, तो उसको ये इख्तियार होता है कि वहाँ से
निकाल
कब्र को निकलवा दे और वहाँ से हटवा दे।
ठीक है।
इसके अलावा जो शरीयत ने इजाजतें दी हैं सूरतों की, उनके अलावा बिला इजाजत शरी जैसे अमानतन दफना देते हैं कि आर्जी तौर पर यहाँ दफना रहे हैं, बाद में जो है इनके शहर में कहीं और दफनाएंगे, तो ये तरीके का जायज नहीं।
ठीक है, इसकी इजाजत नहीं है। वजू के बाद अगर नाखून काटे, नेल काटे, तो क्या वजू बाकी रहेगा या दोबारा करना होगा?
वजू बाकी रहेगा, नाखून काटने से वजू नहीं टूटता।
गुस्ल का भी यही मामला है?
गुस्ल का भी यही मामला।
ठीक है जी, एक मजीद कॉल चलाइए।
इन दो चीजों में फर्क है, मैं तुम्हें तलाक देता हूँ और मैं तुम्हें तलाक दे रहा हूँ।
जी हुजूर,
देखें दोनों सूरतों में तलाक हो जाती है।
ठीक है,
कोई फर्क नहीं है। शोहर अगर अपनी बीवी से ये कहता है कि मैं तुझे तलाक दे रहा हूँ, तो इससे भी तलाक वाकई हो जाएगी, और अगर ये कहता है कि मैं तुझे तलाक देता हूँ, इससे भी तलाक हो जाएगी, और ये कहा कि मैंने तुझे तलाक दी, इससे भी हो जाएगी। हाँ, एक सूरत है, अगर ये कहता है कि मैं तुझे तलाक दे दूंगा,
ठीक है,
तो तलाक दे दूंगा ये मुस्तकबिल में, फ्यूचर में तलाक देने का इरादा है, तो इससे तलाक नहीं होगी।
ठीक है, लेकिन फिर भी फैसला खुद नहीं किया जाएगा?
जी जी, तलाक दे दूंगा का लफ्ज क्लियर है।
ठीक है,
कि तलाक दे दूंगा का लफ्ज का है तो नहीं होगी, लेकिन फिर भी इस जुमले से बचना चाहिए। दे दूंगा और दी में कितना फर्क है,
ठीक है।
अगर फिर वो गुस्से में आके दी या दे रहा हूँ, देता हूँ, ये निकल गया तो फिर तलाक हो जाए।
ये भी उर्दू जबान के हवाले से आप अगर किसी की और जुबान है तो वो मशवरा कर ले, मुफ्ती साहब को बता दे। और तलाक के मसाइल अगर हों, यानी अगर किसी ने कोई लफ्ज कह दिया और मालूम नहीं है, तो फौरन ही मुफ्ती साहब से रब्ता किया जाए, इसमें ताखीर ना की जाए। जी एक कॉल चलाइए।
मैं बात कर रहा हूँ कलगांव से, ज़कात के बारे में सवाल करना था कि ज़कात देने वाले को बता देना चाहिए कि ये ज़कात है।
जी
जिसको ज़कात दे रहे हैं उसका मुस्तहिक होना जरूरी है,
ठीक है,
ज़कात का, लेकिन उसको बताना जरूरी नहीं। यानी ज़कात देने वाले की नीयत काफी है,
ठीक है,
वो ज़कात की नीयत से उसे ज़कात दे रहा है। अगर उसे कोई और नाम दे, तोहफा दे, ईदी या कोई और नाम देकर उसको दे रहा है, तो शरी तौर पे देने वाले की ज़कात अदा हो जाएगी,
ठीक है,
उसको बताना जरूरी नहीं,
ठीक है। अगर टीवी पर भी अजान हो रही हो और मस्जिद में भी अजान हो रही हो तो कौन सी अजान सुननी चाहिए?
जो मस्जिद की अजान हो रही हो,
ठीक है,
उसकी अजान का ही जवाब देना,
ठीक है, ठीक है जी। एक कॉल चलाइएगा।
मेरी वालदा जो है उम्रे पे जाना चाह रही है, मेरी दूसरी वालदा, क्या मैं उनके साथ जा सकता हूँ? मेरा
जी दूसरी वालदा स्टेप मदर,
देखिए इनके साथ और भी लेडीज जा रही हैं, जैसे इनकी बहन वगैरह, तो इनकी जो सुतेली वालदा है, लेकिन सुतेली वालदा से पर्दा नहीं होता,
ठीक है।
अगर तो बहुत ज़ईफ़ हैं तो ऐसी सूरत में जाने में कोई हर्ज नहीं, अगर जवान हैं और फितने का अंदेशा है तो फिर इजाज़त नहीं होगी,
ठीक है। हुजूर मैसेज में सवाल ये पूछा जा रहा है कि क्या सूरह मुल्क नमाज इशा के बाद पढ़ना ही लाजमी है या उससे पहले किसी भी टाइम नहीं पढ़ी जा सकती है? मतलब कि ईशा के बाद पढ़ेंगे या मगरिब के बाद भी पढ़ सकते हैं? क्या
मगरिब के बाद भी पढ़ सकते हैं, असल में रात में पढ़ने की फजीलत,
ठीक है,
मगरिब के बाद रात शुरू हो जाती है,
ठीक है,
तो मगरिब के बाद भी पढ़ सकते हैं,
ठीक है जी। एक कॉल चलाइएगा।
भाई से मैंने इनसे उससे पेमेंट लेता हूँ 50,000 रुपए फर्ज कर ले ले बना, तो उससे सामान वगैरह की कीमत टोटल 50,000 बनती है, लेकिन वो कहते हैं 2 महीने बाद मुझे जो है 55 दे देना, तो इतना करना क्या जायज है?
ये तो सीधी सूद वाली सूरत है जो बता रहे हैं कि भाई से 50,000 रुपए लेते हैं, कोई सामान खरीदते हैं और भाई कहता है कि 2 महीने बाद मुझे 55,000 दे देना,
ठीक है,
तो ये तो सूद है, शरी तौर पे जायज नहीं,
इसकी इजाजत नहीं है जी। एक कॉल चला दीजिएगा।
मैं लाहौर से असद खान बात कर रहा हूँ। मेरा सवाल ये है कि जो हम टेलर का काम करते हैं तो हम हमारे जो पीसेज वगैरह बच्चे हैं वो हम इस्तेमाल में ले लेते हैं, तो आया वो जायज है या वो गलत है?
दर्जी का काम करते हैं, टेलरिंग का, देखें जो दर्जी होता है, जो लोगों के कपड़े सीता है, वो अजीरे मुश्तरक कहलाता है, और उसके पास जो चीज होती है वो अमानत होती है, यानी जो कपड़े हैं ये अमानत है,
ठीक है।
अब सिलने के बाद कटिंग वगैरह होती है कपड़ों की, सिलाई वगैरह होती है, उसके बाद जो पीसेस बच जाते हैं वो भी इसके पास अमानत ही है,
ठीक है।
लिहाजा ऐसे पीस जो काबिल इंतफा होते हैं, जिनसे फायदा हासिल किया जा सकता हो, तो वो वापसी ही करने होंगे,
ठीक,
बगैर मालिक की इजाजत से ये जो अपने पास रख लेते हैं ये नाजायज और हराम है। हाँ अगर बहुत ही मामूली जैसे कतरन वगैरह होते हैं बारीक बारीक, जिनका ऐसा इस्तेमाल नहीं होता, तो उसमें तो हर्ज नहीं,
ठीक है,
लेकिन कतरन से ये मुराद नहीं है कि आधा गज कपड़ा को भी वो कतरन शुमार कर रहे हैं, कतरन मामूली से हर कोई जानता है, लेकिन अगर इस तरह कपड़े बच जाते हैं, बाजू का इतने कपड़े बच जाते हैं कि उसके बच्चे का सूट भी बन जाए
पीसों से,
पीसों से, तो लिहाजा ये कपड़े जो काबिल इंतफा हैं ये वापसी ही करने होंगे,
ठीक है,
उनकी इजाजत के बगैर इसका इस्तेमाल करना हराम है।
यानी इसका फैसला आप कैसे करें? इसका बेहतर तरीका अगर यूं कहा जाए कि जो भी बचे दिखा दो, ये बच्चा है आपको लेने तो ले
दें, दे दें उसको,
ठीक है,
अगर वो ले जाता तो ठीक है, वैसे ही छोड़ देता है,
ठीक है, सवाल भी नहीं करेगा उससे,
सवाल नहीं,
ठीक है, लेकिन उमूमन देते नहीं है, तो क्या इसको देखा जाएगा? क्योंकि उर्फ है कि देता ही कोई नहीं है, तो इस वजह से हम भी नहीं देते,
नहीं
इसको
उसको बिल्कुल, क्योंकि ये अमीन है,
ठीक है,
इसके पास ये चीज अमानत है,
ठीक है,
अमानत है तो उसको लुटाना ही पड़ेगा,
ठीक।
हाँ अगर बहुत मामूली कतरा है जिसमें काबिल इस्तेमाल इसको वैसे ही फेंक देते हैं,
है,
वो चीज अलग है, वो वापसी करने की हाजत नहीं होती।
बैरल बचता तो है कपड़ा, कुछ ना कुछ तो टुकड़े बचते हैं, तो जो हमारे टेलर
असल में अपनी आसानी के लिए देखते हैं, वो क्योंकि रश होती है ना,
जी जी,
तो हर एक का कपड़ा बचा, कहाँ रखा हुआ है कहाँ नहीं रखा हुआ, तो अपनी आसानी के लिए फिर वो करते हैं, लेकिन उन्हें ये एहतमाम करना पड़ेगा, वरना इनके लिए शरीर तौर पर जायज नहीं,
ठीक है जी। एक कॉल चलेगा।
जरूर मेरा मुफ्ती साहब की बारगाह में यह सवाल अर्ज है कि क्या बहू अपने सुसर के साथ हज या उमरा करने के लिए जा सकती है या नहीं जा सकती?
जी
देखें बहू और सुसर का पर्दा नहीं है,
ठीक है,
तो लिहाजा محرم ہیں یہ ان کے، تو لہٰذا یہ عمرے یا حج پر جا سکتی ہیں، یہ بہو اپنے شوہر کے ساتھ یا بہو کے ساتھ جو ہے وہ ساس بھی جا رہی ہے تو ٹھیک ہے، سسر محرم ان دونوں کے بن سکتے ہیں. لیکن اگر ایسا معاملہ ہو کہ فتنے کا اندیشہ ہو، جوان ہو، فتنے کا اندیشہ ہو، تو ایسی صورت میں جانے کی اجازت نہیں ہوگی.
ٹھیک ہے جی. اچھا یہ سوال یہ پوچھ رہے ہیں کہ سنت کے مطابق کون سی مسواک ہے، کون سے درخت کی مسواک کریں گے تو ہم کہیں گے کہ سنت مسواک ہے یہ؟
دیکھیں آپ علیہ الصلوۃ والسلام سے جو ہے کئی درختوں کی مسواک کرنا ثابت ہے. اب پیلو کی مسواک اگر کی جائے، پیلو کے درخت کی، تو اس سے بھی سنت ادا ہو جائے گی. اسی طرح زیتون کی مسواک کی جائے تو اس سے بھی سنت ادا ہو جائے گی.
ٹھیک ہے جی. حالت جنابت کے اندر جو ہے یا مخصوص ایام میں غیر ضروری بال صاف کیے جا سکتے ہیں؟
بہتر یہ ہے کہ نہ کیے جائیں.
ٹھیک ہے.
بلکہ جنابت جب اتر جائے تو اس صورت میں صاف کیے جائیں. البتہ جب مخصوص ایام ہیں تو مخصوص ایام جو عورتوں کے ہیں اس میں صاف ہو سکتے.
ٹھیک ہے جی. ایک کال چلائیے گا.
تو آئیے ہمیں پیسے ملنے، ہم بینک میں رکھوا گے، اس کے اوپر انویسٹمنٹ جو ہوگی بہت زیادہ نہ زیادہ.
دیکھیں بینک میں جو پیسے رکھوائے جاتے ہیں اور اس پر جو نفع ملتا ہے یہ سود ہے.
ٹھیک ہے.
جو کہ ناجائز و حرام ہے، لہذا بینک سے نفع ہرگز حاصل نہ کریں. بینک میں صرف ایسا اکاؤنٹ ہی کھلوا سکتے ہیں جس میں کسی طرح کا بھی نفع نہیں ملتا.
ٹھیک ہے.
باقی نفع والا اکاؤنٹ کھلوانا ہی ناجائز و حرام.
نارمل جو کرنٹ اکاؤنٹ ہے،
نارمل جو کرنٹ اکاؤنٹ ہے جس میں کسی طرح کی جو ہے وہ پیسے رکھنے پر جو ہے منفعت نہیں ہوتی، نفع نہیں ہوتا، جتنے پیسے اتنی رہتے ہیں، اور اس پیسے رکھنے کے ساتھ ساتھ اور بھی سہولیات انہیں فری نہیں ملتی.
جیسے
بینک میں ایسے کرتے ہیں، جیسے کرنٹ پلس اکاؤنٹ ہے، وہ کہتے ہیں ہمارے اکاؤنٹ میں آپ 5,000, 10,000, 15,000 رکھیں گے تو آپ کو چیک بک فری، اے ٹی ایم فری، دیگر سہولیات فری ہوں گے، اور جیسے یہ پیسے کم ہوں گے آپ کے چارجز شروع ہو جائیں گے. تو یہ بھی حرام ہے، کیونکہ یہ بھی کیونکہ بینک میں جو ہمارا پیسہ ہے یہ قرض ہے.
ٹھیک ہے.
اور قرض پر کسی طرح کا نفع لینا یہ ناجائز و حرام ہے، سود ہے.
سر یہ کسی کو جواب دیا نا کہ بینک کے اندر جو رقم ہے وہ قرض ہے، اس نے کہا بھائی بینک نے کون سا ہم سے قرضہ مانگا تھا کہ یہ قرض ہے، وہ ہم نے اپنی مرضی سے اس کو دیا ہے. تو یہ تھوڑا سا ہو سکتا ہے یہ لفظ سن کر
کسی کو اگر استعمال کے لیے ہم دے نا،
جی جی
بھائی پیسے ہم نے دیے، ٹھیک ہے ان سے لے لوں گا، تم استعمال بھی کر لو. کیونکہ اب ظاہر ہے بینک ہمارا پیسے ویسے استعمال کے نہیں رکھتا امانتاً، تو اس کے پاس وہ چیز امانت نہیں ہے، وہ ہمارے پیسوں کو استعمال کرتا ہے. یہی وجہ ہے بینک اگر کل کو لٹ جاتا ہے، جل جاتا ہے، کوئی بھی ایسا حادثہ ہو جاتا ہے، پھر بھی بینک دینے کا ضامن ہوتا ہے.
ٹھیک ہے.
تو یہ قرض والی ہی صورت ہے اور کوئی صورت نہیں بنتی. اور قرض پر نفع لینا،
لفظ قرض والے نہیں بولا جاتا لیکن عملاً جو ہے یہ شرع نہیں کرتی.
ٹھیک ہے. ایک تو کئی چار صورتیں بن جائیں گی.
اچھا.
یا تو پیسے دیے ہوں گے تحفے کے طور پہ،
ٹھیک ہے،
اب تحفہ تو بینک بھول کے بھی نہیں دے گا. یا دوسری صورت یہ ہوگی اس نے شراکت کے لیے دیے ہوں گے، پارٹنرشپ کے لیے،
ٹھیک ہے،
وہ بھی عمومی طور پہ نہیں دیا جاتا، اور جو پارٹنرشپ کی صورت ہے شرعی اصول کے مطابق ان کی ہے ہی نہیں.
ٹھیک ہے.
تیسری صورت ہے امانت.
ٹھیک ہے.
کیونکہ امانت کے اندر وہ بینک پیسوں کو استعمال نہ کر سکے، بینک کبھی جل جائے
کہ رکھا رہے سنبھال کے،
بینک اگر کبھی جل جائے لٹ جائے تو ایسی صورت میں وہ دینے کا ضامن نہ ہو،
تو اگلے کاؤنٹر سے فوراً ہی کوئی اور لے جاتا ہے.
بالکل. جیسے کسی بار کوئی امانت ہوتی ہے اسے سنبھال کے رکھی لیکن پھر بھی کوئی حادثہ ہو گیا،
ٹھیک ہے،
چوری ہو گیا، تو وہ دینے کا ضامن نہیں ہوتا. تو اب ماننا ہی پڑے گا کہ بینک کے پاس پیسہ جو ہے وہ قرض ہی ہے.
ٹھیک ہے.
اور قرض پر جو بھی مشروط نفع ہوتا ہے وہ سود ہوتا ہے.
ٹھیک ہے جی. جزاک اللہ. سوال پوچھا گیا ہے یہ کہ رشتے کرنے اور رشتے کروانے والیاں جو پیسے لیتے ہیں تو یہ لینا جائز ہے؟
دیکھیں اس میں جو بھی جائز طریقہ ہے،
جی جی،
وہ بھاگ دوڑ کرتے ہیں، رشتے جو کروائے جاتے ہیں جہاں رشتے کرنا جائز ہے ان میں وہ کوشش کرتے ہیں، رشتے کرواتے ہیں، تو اس پہ جو محنت ہوتی ہے اس کی اجرت لینا جائز.
ٹھیک ہے. اب یہ سوال آ ہی گیا، پہلی دفعہ اس قسم کا سوال آیا، تو مزید بھی کچھ مدری پھول دے دیں کہ رشتے کرنے والے یا کروانے والیاں ان کے جو تصویروں کے معاملات اور ملانا اور دیکھنا.
دیکھیں اول تو یہ ہے کہ ان کو تو باقاعدہ، جی جی، ان کو تو اصل میں یہ نہیں دیکھا جاتا نا کہاں رشتے کرنا ہے کہاں نہیں کرنا.
جی جی.
شرعی حوالے سے اب کئی معاملات ہوتے ہیں جہاں رشتے کرنے کی شرعی طور پہ اجازت نہیں ہوتی.
ٹھیک ہے.
تو وہاں بھی رشتے کروا رہے ہوتے ہیں.
ٹھیک ہے.
کیونکہ عقائد کے معاملے میں معاملات ایسے ہوتے ہیں کہ جس سے رشتے کروا رہے ہیں ان کے عقائد درست نہیں ہیں.
ٹھیک ہے.
تو اس معاملے میں بھی ظاہر وہاں رشتے کرنے کی اجازت نہیں ہے.
صحیح.
تو پہلے شرعی رہنمائی لے لی جائے.
ٹھیک ہے.
باقاعدہ سیکھنا پڑے گا، رہنمائی لینی پڑے گی کہاں
میرج بیورو والے جو ہیں یہ رہنمائی لے لیں.
بالکل رہنمائی لیں گے کہ بھائی अब इनको पता है कि किस तरह के मसाइल आते हैं, हर तरह के रिश्ते आते हैं।
सही सही।
आप कौन से रिश्ते करवाने हैं, कौन से नहीं करवाने?
ठीक।
इनको बाकायदा तौर पे ये भी एक इल्म सीखना पड़ेगा कि कहाँ रिश्ते करना जायज है कहाँ नहीं, क्योंकि जो जायज रिश्ता होगा उसकी आमदनी भी इनके लिए जायज होगी, जो नाजायज होगा उसकी आमदनी भी इनके लिए नाजायज होगी।
ठीक है।
इसी तरह जो तस्वीर वगैरह के मामलात हैं उसमें भी शरीय रहनुमाई ले लें कि तस्वीर की इजाजत है या नहीं, और उम्मीद तौर पर इस मामला में तस्वीर खिंचवाने की इजाजत नहीं होती।
ठीक है।
और भी बहुत सारे मामलात होते हैं, तो इसके लिए वो दारुल इफ्ता आ जाए और बाकायदा तौर पर जो है अपने मसाइल को डिस्कस करें। हर चीज की का हल है।
ठीक है।
और शरीयत ने हमें उसूल और जवाबित बताए हैं।
ठीक है।
उसके मुताबिक चलेंगे तो इंशाल्लाह ताला इनकी रोजी हलाल होगी।
देखिए आजकल तो शायद डिजिटल तस्वीरें ही चलती होंगी, व्हाट्सएप आते होंगे, अब वो आ गया डिजिटल तो हम जायज ही कहते हैं, लेकिन अब वो गैर महरम है, जैसे मर्द है तो वो देख रहा है, वो औरों को फॉरवर्ड कर रहा है, जो लोग आ रहे हैं उनको दिख रहा है।
और आप भी समझते हैं कि वो तस्वीर फिर
रुकती नहीं,
वो पर्दे में तो होती नहीं।
ठीक है।
वो जब खिंचवाई जाएगी तो जाहिर है बिल्कुल बनसवर के सारे मामला करके उसमें जिस तरफ चेहरा करना आजा की तरफ जायज नहीं होता, वो भी आजा नजर आ रहे होते हैं, जैसे सर के बाल हो गए।
ऐसी तस्वीरें तो बकायदा बिल्कुल तैयार करके भेजी जाती है, इसको नॉर्मल
लिहाजा कई सारे मामला आते हैं, इनके एक मसला नहीं कई मसाइल।
ठीक है।
तो लिहाजा बकायदा तौर में इन्हें सीखना पड़ेगा, अगर जो बगैर सीखे अमल कर रहे हैं तो इनका बचना, हराम से बचना बहुत मुश्किल है।
ठीक है। तो ये काम भी एक बहुत बड़ी तादाद करती है, बल्कि एक तो कारोबार भी है, मैरिज ब्यूरो ऑफिस बने होते हैं, शादी दफ्तर भी जिनको कहा जाता है, और इंडिविजुअल भी लोग ये काम कर रहे होते हैं, उनका कोई ऑफिस तो नहीं होता लेकिन मशहूर वो बहुत ज्यादा होते हैं, और उनका लोगों के घरों में आना जाना और रिश्ते करवाना, पर्दे के मामलात, अगर के लड़का लड़की के तो पर्दे करवाए जा रहे होते हैं, लेकिन ये खुद जो है रिश्ते करने और करवाने वाली हैं, ये खुद जो है ना बेपर्दगी के मामलात के अंदर मुब्तला हो जाते हैं, जैसे कि मुफ्ती साहब ने भी इरशाद फरमाया। तो इस फील्ड से मुतालिक अफराद को भी चाहिए कि वो अपने काम से मुतालिक शरी रहनुमाई लें, पूरा तरीकाकार आकर मुफ्तियाने कराम को बयान करें कि हमें ये करना पड़ता है, और इसके हवाले से आप बताया जाए कि हम कैसे करें, क्या जायज है या नाजायज है। और वो वालिदैन के जिनको रिश्ता करवाना है, बिलखुसूर इस्लामी बहनों का, अपनी बच्चियों का रिश्ता करवाना चाहते हैं, तो उनको भी चाहिए कि तस्वीर के मामले के अंदर नहायत एहतियात करें, कि जिस तरह का दौर है और जिस तरह के मामलात हैं, एक तो अलग है कि वो नामहरम देखेंगे लेकिन उसका जो मिस यूज होने का इम्कान है, इस बात को भी पेश नजर रखा जाए और एहतियात की जाए, और जायज तरीका है दुरुस्त तरीका है उसके मुताबिक ही अमल किया जाए। अल्लाह ताला जितने भी मुसलमान बहन भाई रिश्तों के मुंतजिर हैं उनको नेक साले अच्छे रिश्ते अता फरमाए। एक मजीद कॉल सिलसिले में शामिल करते हैं जी, चलाइए।
कारोबार के लिए किसी से पैसे उधार लिए जाएं इस शर्त पर कि जब तक मैं पैसे वापस नहीं करूंगा मैं आपको जितने परसेंट शेयर बनेगा उतने परसेंट मैं आपको प्रॉफिट देता रहूंगा, तो क्या इस तरह पैसे उधार लेना जायज है या नहीं?
जी सर, जिनको पैसे नहीं होते कारोबार करना तो वो यही जुमले बोल रहे होते, बस दे दो और मुझसे ले लेना बस।
जी, जी।
और लोग दे देते हैं।
देखें ये इन्होंने भी लफ्ज इस्तेमाल किया उधार यानी कर्ज, और क्योंकि ये पैसे वापसी तो देने ही होते हैं।
ठीक है।
अब वो जो कारोबार कर रहा है चाहे उसको नुकसान हो जाए कुछ भी हो जाए, जिसने पैसे दिए तो बोलेगा मुझे पैसे वापसी चाहिए, तो ये कर्ज वाली ही सूरत होती है, और इनके सवाल की भी कर्ज वाली सूरत है।
कहते रहे शराकत के लिए कर्ज लेकिन होता
है, अब वही कह रहे हैं जब तक मैं आपके पैसे वापसी ना करूं जब तक मैं आपको नफा देता रहूंगा, तो ये सीधी सीधी सूद है, हराम है ये। तो लिहाजा देखिये शरीयत ने शराकत के भी उसूल और जवाबित बयान किए हैं, बहुत आसान आसान तरीके हैं, अगर ये रहनुमाई ले लें जो कारोबार करने वाले हैं जिनको पैसों की जरूरत है वो भी आके रहनुमाई लें, उनके लिए भी लाजिम है, और जो दे रहे हैं लोगों को कारोबार के लिए दे रहे हैं तो उनके लिए भी रहनुमाई लेना जरूरी है। बाज़ोकात एक फरीक आता है उसको तो रहनुमाई कर दी जाती, दूसरे का जहन नहीं होता, तो इसलिए दोनों फरीक आए अपने अपने तौर पर मसाइल पूछें कि मैं किसी को पैसे दे रहा हूँ तो किन शराइत के साथ दे सकता हूँ, कहीं ऐसा तो नहीं मैं ये समझ रहा हूँ कि मुझे नफा मिल रहा है लेकिन वो जायज तौर पे मिल रहा है लेकिन वो हराम और सूद हो। लिहाजा ये सूरत भी जो उन्होंने सवाल में बयान की है, किसी को उधार पैसे दिए उसने कहा जब तक मैं नहीं लौटाऊंगा तो मैं नफा देता रहूंगा, तो ये नाजायज और हराम है।
अच्छा हुजूर, आज तकरीबन 3 या 4 सवालात के जवाब में हमने कहा कि आकर मिलें, रहनुमाई लें और आना चाहिए, मैरिज ब्यूरो वालों को कहा, इनको कहा, तलाक वाले को कहा, उससे पहले भी कहा, तो आप दारुल इफ्ता की सुन्नत में एक होते हैं, तो क्या लोग आते हैं इस तरह की बातें पूछते हैं या सिर्फ नमाज रोजा ही पूछते हैं लोग? क्या ऐसे
मसला
मौजूद हैं, रुजू करते हैं, क्या अपने कारोबार को बयान करते हैं? इसके
लिए ऐसा है अल्हम्दुलिल्लाह एक बहुत बड़ी तादाद है جو دعوت اسلامی سے منسلک ہے، مدینہ چینل دیکھتی ہے، علماء اہل سنت سے وابستگی ہے اور خوف خدا رکھتے ہیں لوگ، آتے ہیں لوگ آئے دن کاروبار کے مسائل کے لیے، روزانہ لوگ آ رہے ہوتے ہیں، اگرچہ ریشو یہاں دارالافتاء میں طلاق اور وراثت کا زیادہ ہوتا ہے، لیکن عمومی طور پہ اب دیکھا یہ گیا جب تک جب سے یہ الحمدللہ دعوت اسلامی کی طرف سے تجارت کورس کروایا گیا تھا اور بھی فرض علوم کورس کروایا گیا جس میں بنیادی چیزیں بتائیں گی، تو اتنی سمجھ بوجھ ہو جاتی ہے اسلامی بھائیوں کو یار یہ کہیں گڑبڑ نظر آ رہی ہے،
ٹھیک ہے،
یہ کہیں ایسا نہ ہو جائے وہ ہو جائے، خوف ہوتا تو آ کے پوچھ لیتے ہیں،
بار بار ترغیب دلا رہے تو اس میں ایک ذہن تو بنتا ہے،
الحمدللہ یہ ہے کہ آتے ہیں، جو ماحول سے وابستگی ہے، علماء سے وابستگی ہے، وہ تو آ کے پوچھتے ہیں، رہنمائی لیتے ہیں، لیکن جن کو بالکل نیوٹرل ہوتے ہیں، عام لوگ ہوتے ہیں، وہ جو ہے وہ مارکیٹ کے حساب سے چل رہے ہوتے ہیں، وہ دیکھا دیکھی چل رہے ہوتے ہیں، یار یہ تو عام اصول ہے،
صحیح ہے،
یہ تو وہ بھی کر رہا ہے فلاں بھی کر رہا ہے تو جائز ہی ہوگا،
ٹھیک ہے،
اس میں کون سا مسئلہ ہے،
کسی داڑھی والے کو کرتے دیکھ لیے تو اور پکا دین بن جاتا ہے،
بالکل ایسا ہی ہوتا ہے، اگرچہ بظاہر کوئی امام والا بھی کر رہا ہو،
ٹھیک ہے،
اس یہ بھی کوئی دلیل نہیں ہے،
غلط ہے تو غلط ہے،
غلط ہے تو غلط ہے، بعض اوقات غلط ہو جاتے ہیں،
ٹھیک ہے،
وہ بیچارے اپنے اس میں ناسمجھی میں یا کم علمی کی وجہ سے یا جہالت کی وجہ سے وہ گناہ میں مبتلا ہو جاتے ہیں، تو اس لیے ہر ایک پر، کیونکہ علم کا حاصل کرنا ہر مسلمان مرد عورت پر فرض ہے، اور علم سے مراد علم دین ہے، اور علم دین میں بھی وہی جو ضرورت کے مسائل،
ٹھیک ہے،
تو اب جو تجارت کر رہا ہے تو اس پر بھی لازمی کے مسائل سیکھے،
ٹھیک ہے،
پورا شرعی طریقے سے سمجھے، دیکھا دیکھی عمل نہ کرے،
ٹھیک ہے،
مارکیٹ میں بہت سارے مسائل ایسے ہوتے ہیں جو شرعی طور پہ درست نہیں ہوتے، میرا جو تجزیہ ہے،
جی جی،
تو میں یہ سمجھتا ہوں تقریباً اگر کوئی اگر شراکت کرتے بھی ہے نا تو 90% لوگ ناجائز کر رہے ہیں،
استغفراللہ،
اتنا مطلب معلومات نہ ہونے کی وجہ سے
کاروبار
چل رہا ہے، دیکھیں چلتے ہوئے کام میں جیسے میں نے سوال پوچھا تھا نا کہ ان کو پیسے کی ضرورت ہے، پیسے لے لیے اور نفع دیتے رہے اور کل کو پیسے واپسی کر دیے، یہ تقریباً ہر جگہ ہر کاروبار میں ہو رہا ہے، معلومات نہ ہونے کی وجہ سے بےچارے نہ چاہتے ہوئے بھی وہ سود کھا رہے ہوتے ہیں، حرام کھا رہے ہوتے ہیں، پھر پریشان ہو جاتے ہیں، پھر دیکھیں ہمیں کیونکہ سود کی یہ سود کی نحوست تو ہوتی ہے گناہوں کی، اس وجہ سے گھر میں بھی ان کے مسائل پیدا ہو جاتے ہیں، تو لہذا قدم قدم پہ رہنمائی لینا یہ ضروری ہے، الحمدللہ آتے ہیں لوگ، آئے دن جو ہے رہنمائی لیتے رہتے ہیں، کاروبار کے لحاظ سے، دیگر لحاظ سے، خرید و فروخت کے لحاظ سے، الحمدللہ آتے رہتے ہیں،
الحمدللہ، اور آپ کا دارالافتاء اہل سنت اس کی ملک بھر میں 11 شاخیں الحمدللہ موجود ہیں، افتاء مکتب کو اگر شامل کیا جائے تو 12 شاخیں بن جاتی ہیں، اس میں مختلف ذرائع سے سوالات کے جوابات دیے جاتے ہیں، بالمشافہ یعنی آمنے سامنے بیٹھ کر بھی جوابات دیے جاتے ہیں، خط کے ذریعے بھی لوگ رابطہ کرتے ہیں، ای میل کے ذریعے بھی ہم سے رابطہ کیا جاتا ہے، واٹس ایپ کے ذریعے بھی الحمدللہ رابطہ کیا جاتا ہے، انٹرنیشنل اور ڈومیسٹک الحمدللہ ہمارے 8 نمبر اس وقت روزانہ کی بنیاد پر سنے جاتے ہیں، تو اوسطاً جو دارالافتاء اہل سنت سے جو ہمارے سوالات کے جوابات جاتے ہیں مختلف ذرائع سے وہ کم و بیش 19,000 کے قریب ہیں، الحمدللہ دارالافتاء اہل سنت کے جو ہمارے مفتیان کرام ہیں، علماء کرام ہیں، کم و بیش یعنی اوسطاً میں عرض کر رہا ہوں، کبھی زیادہ بھی ہو جاتے ہیں، کبھی کچھ کم بھی ہو جاتے ہیں، لیکن الحمدللہ یہ تعداد بڑھتی ہی جاری ہے، اور 19,000 کے لگ بھگ الحمدللہ مختلف ذرائع سے جو جوابات دیے جاتے ہیں، تو الحمدللہ 19,000 اگر سوالات ہیں تو 15,000-12,000 افراد تو ہیں ایسے جو ہر ماہ ہم سے رابطہ کرتے ہیں اور دین متین کے شرعی احکام سیکھنے کی کوشش کرتے ہیں، تو کیا آپ ان 12,000 میں، کیا ان 19,000 جوابات جو دیے گئے، کیا آپ کا بھی سوال شامل تھا، کیا ان افراد میں شامل تھے کہ نہیں، کیونکہ یہ جو افراد ہیں یہ بھی اسی معاشرے میں رہتے ہیں، یہی پڑھتے ہیں، یہی کاروبار کرتے ہیں، یہی اپنے معاملات سر انجام دیتے ہیں، تو جس طرح انہیں ضرورت پڑتی ہے ہمیں بھی ضرورت پڑتی ہے اور یقیناً پڑتی ہے، تو ہمیں چاہیے کہ کوشش کریں اپنے کاروبار سے متعلق، اپنی نوکری سے متعلق، اپنی عبادات سے متعلق علماء سے، مفتیان کرام سے رابطہ رکھیں، دارالافتاء اہل سنت آپ کے سامنے ہے، آپ کی خدمت کے لیے حاضر ہے، یہ سلسلہ بھی اسی کی ایک کڑی ہے، یہ 19,000 جو جوابات میں نے آپ کو عرض کی سلسلے کے علاوہ ہیں، تو آپ سلسلے کو بھی دیکھتے رہیں گے، دارالافتاء اہل سنت کے جو مفتیان کرام کے مختلف بیانات ہوئے، اور سب سے بڑھ کر اگر جدید دور کی بات کی جائے تو الحمدللہ دار الافتاء اہل سنت کی موبائل اپلیکیشن یہ بہت بڑی نعمت ہے مسلمانوں کے لیے، اور آج کے دور میں کم و بیش ہر ہی شخص جو ہے وہ موبائل استعمال کرتا نظر آتا ہے. بہت ساری اپلیکیشن جو ہیں لوگوں نے اپنے اپنے موبائلوں میں ڈاؤن لوڈ کی ہوتی ہیں اور ان کو استعمال کر رہے ہوتے ہیں. اگر آپ دار الافتاء اہل سنت کی موبائل اپلیکیشن اپنے موبائل میں ڈاؤن لوڈ کر لیں گے تو انشاءاللہ عزوجل آپ کو بے حد مفید اور ضروری مسائل اور معلومات انشاءاللہ حاصل ہوں گی. اگر آپ اس میں آئیں گے، اس میں رجسٹرڈ ہو جائیں گے تو انشاءاللہ عزوجل آپ کو روزانہ کی بنیاد پر نوٹیفیکیشن ملیں گے. نئے نئے جو کلپس اپلوڈ کیے جاتے ہیں، فتاوی اپلوڈ کیے جاتے ہیں، کتابیں اس میں ڈالی جاتی ہیں، انشاءاللہ آپ کو اس کے حوالے سے معلومات حاصل ہوں گی. الحمدللہ 10,000 سے زائد افراد کو روزانہ کی بنیاد پر ہمارے واٹس ایپ سروس کے ذریعے الحمدللہ نوٹیفیکیشن جاتے ہیں، مدنی گلدستے جاتے ہیں، میلز کی جاتی ہے ہزاروں کی تعداد میں. اسی طریقے سے ٹیلی گرام کے ذریعے بھی سینکڑوں کے حساب سے الحمدللہ مسلمانوں کو روزانہ کی بنیاد پر دار الافتاء اہل سنت کے مدنی گلدستوں سے فتاوا سے اپڈیٹ کیا جاتا ہے. تو اگر آپ ہمارے ساتھ لنک کر لیں گے، اپلیکیشن میں رجسٹرڈ ہو جائیں گے تو انشاءاللہ عزوجل آپ کو بھی یہ سہولیات حاصل ہوں گی. موبائل اپلیکیشن کی پکچر آپ کو دکھائی جا رہی ہے. آپ پلے سٹور پر یا ایپل سٹور پر دعوت اسلامی ایپس لکھئے یا پھر صرف دار الافتاء اہل سنت لکھئے. دعوت اسلامی ایپس لکھنے کی صورت میں جتنی بھی اپلیکیشن جو ہیں دعوت اسلامی کی مجلس آئی ٹی نے بنائی ہیں انشاءاللہ وہ شو ہو جائیں گی، اور وہاں سے آپ دار الافتاء اہل سنت کی اپلیکیشن، اوقات الصلاه کی اپلیکیشن اور دیگر اپلیکیشن ڈاؤن لوڈ کر سکتے ہیں اور اس سے فائدہ بھی حاصل کر سکتے ہیں. اس کی ترغیب دلائیے، اس کا لنک جو ہے زیادہ سے زیادہ لوگوں کو واٹس اپ کیجیے، انشاءاللہ اس کے بھی بے حد فوائد حاصل ہوں گے. آخری سوال سلسلے میں شامل کرتے ہیں، انجیکشن لگوانے سے وضو ٹوٹ جائے گا یا نہیں؟ اسی طرح روزے کا بھی ارشاد فرما دیں کہ روزہ ٹوٹے گا یا نہیں.
انجیکشن لگانے سے وضو اس صورت میں ٹوٹے گا کہ خون جو ہے وہ بہنے کی مقدار اگر نکلے.
ٹھیک ہے،
جیسے ہاتھ پہ انجیکشن لگایا ہے، انجیکشن لگانے کے بعد خون تو نکلتا ہی ہے، تو اگر وہ بہنے کی مقدار نکلا یا تھوڑا بہت نکلتا رہا، وہ صاف کرتا رہا لیکن اتنی مقدار نکلا کہ وہ بہنے کے قابل تھا،
ٹھیک ہے،
تو پھر جو ہے وضو ٹوٹے گا ورنہ نہیں ٹوٹے گا. اور انجیکشن لگانے سے روزہ بھی نہیں ٹوٹتا.
اچھا، یہ تو آپ نے فرمایا نا کہ انجیکشن لگانے کے بعد خون نکلے. بعض انجیکشنوں میں ایسا ہوتا ہے کہ وہ رگ میں چونکہ لگانا ہوتا نا، تو وہ لگا کر پہلے اس کو خون نکال کر چیک کرتے ہیں کہ رگ میں سوئی گئی ہے یا گوشت میں گئی ہے.
اس صورت میں ٹوٹ جائے گا، شروع جو اتنا خون وہ نکال دیتے ہیں کہ بہنے کی مقدار ہوتا ہے، اس صورت میں ٹوٹ جائے گا.
ٹھیک ہے، وضو ٹوٹ جائے گا اور کر لیا جائے تو اچھی بات ہے، وہ روزہ نہیں ٹوٹے گا.
روزہ نہیں ٹوٹے گا.
ٹھیک ہے، جزاک اللہ. میٹھے میٹھے اسلام بھائیو، آپ نے دار الافتاء اہل سنت کا سلسلہ ملاحظہ کیا، مختلف امور پر الحمدللہ شرعی رہنمائی ہمیں ملی. اللہ تعالیٰ سے دعا ہے کہ ہمیں ان باتوں کو یاد رکھنے، ان کو سمجھنے، ان پر عمل کرنے کی توفیق عطا فرمائے.
گزارے کیسے زندگی، آؤ علماء سے پوچھ لیں.